भर्खरै प्रभुमा विश्वास गरेको एकजना मानिसले यसरी भन्छ, म भित्र दुईवटा कुकुरहरू बस्छन्, एउटा खराब कुकुर र एउटा असल कुकुर। उनीहरू जहिले पनि एक आपसमा लडिरहेका हुन्छन्। खराब कुकुरले मलाई खराब कुराहरू गर्न लगाउँछ र असल कुकुरले मलाई असल कुराहरू गर्न लगाउँछ। के तपाईँलाई थाहा छ कुन कुकुरले जित्छ? जसलाई म सबैभन्दा बढी खुवाउँछु। सुप्रियहरू, यी दुई कुकुरहरू हाम्रा दुई स्वभावहरू हुन्, पुरानो स्वभाव र नयाँ स्वभाव। तिनीहरू सधैँ एकअर्कासँग लडिरहेको हुन्छ। पुरानो स्वभाव र नयाँ स्वभाव बीच निरन्तर लडन्त चलिरहेको हुन्छ। अनि तपाईँलाई थाहा छ कसले जित्छ? जसलाई हामी सबैभन्दा बढी खुवाउँछौँ त्यसैले जित्छ। तपाईँ कुन स्वभावलाई बढी खुवाउनुहुन्छ त्यही स्वभावले जित्छ। यदि तपाईँले पुरानो स्वभावलाई बढी खुवाउनु भयो भने पुरानो स्वभावले जित्छ, यदि तपाईँले नयाँ स्वभावलाई बढी खुवाउनु भयो भने नयाँ स्वभावले जित्छ। त्यसकारण पावलले कलसेमा भएको विश्वासीहरूलाई आफ्नो जीवनमा भएका पुरानो स्वभावसँग सम्बन्धित पापहरूलाई मार्न, भोकै राख्नलाई आग्रह गरे, अन्यथा पापले नै तिनीहरूलाई मार्नेछ। र कलसेको विश्वासीहरूले पापलाई भोकभोकै राखेर नखुवाएर मार्नु पर्थ्यो, तर त्यतिले मात्र पुग्दैन थियो। आफ्नो पुरानो स्वभावलाई भोकै राखेर मात्र हुँदैन, हामीले आफ्नो पुरानो स्वभावलाई खाना नदिएर मात्र हुँदैन, तर हामीले हाम्रो नयाँ स्वभावलाई पनि खुवाउन आवश्यक छ। सो पुरानो स्वभावलाई हामीले भोकभोकै राख्नुपर्छ र हामीले हाम्रो नयाँ स्वभावलाई खुवाउनुपर्छ। हामी जसलाई खुवाउँछौँ त्यसैले जित्छ। अर्को शब्द हुनुपर्दा, आफ्नो पुरानो स्वभावका पापमय कुराहरूलाई त्यागेर मात्र पुग्दैन, तपाईँले आफ्नो नयाँ स्वभावका कार्यहरू पनि धारण गर्न आवश्यक छ। नयाँ सृष्टिको हैसियतले तपाईँले, मैले हामीलाई सुहाउने, आफूलाई सुहाउने नयाँ वस्त्र धारण गर्नुपर्छ, नयाँ वस्त्र पहिरन आवश्यक छ। जसरी वेश्याले फुकालिसकेको वेश्याको वस्त्र फेरि लगाउँदैन, बरु त्यसको सट्टा उनले नयाँ रानीको गाउन लगाउँछिन्, त्यसरी नै हामीले पनि नयाँ वस्त्र पहिरनुपर्छ। त्यसो भए हामीले यो धारण गर्नुपर्ने नयाँ वस्त्र के हो? आउनुहोस् आजको वचन खण्ड कलसीको पत्र अध्याय तिनबाट हेरौँ। कलसी अध्याय तिनबाट आज हामी कलसी तिन अध्यायको 9-7 पदसम्म हेर्दैछौँ। कलसीको पत्रमा तपाईँले नयाँ करारमा पाउनुहुन्छ, नयाँ करारमा यसलाई पृष्ठ सङ्ख्या, ठुलो बाइबलको विशेष गरी पृष्ठ सङ्ख्या 1611 पाउनुहुन्छ। 1611 तपाईँसँग बाइबल छ भने कृपया बाइबललाई खोलेर आफ्नो काखमा राखेर बाइबललाई पढ्नु होला, हेर्नु होला। मैले पढिरहँदाखेरि बाइबलमा आफ्नो आँखाहरू लगाउनु होला र मलाई ध्यान दिएर सुन्नु होला। अबको लगभग 40-50 मिनटसम्म हामी यही तिन अध्यायको 9-14 पदलाई एकदमै राम्रोसँग बुझ्ने कोसिस गर्नेछौँ र हाम्रो जीवनको लागि यस खण्डबाट परमेश्वरले आज के दिनुहुन्छ, के सिकाउँदै हुनुहुन्छ त्यो हामी सिक्ने कोसिस गर्नेछौँ। र यो कलसी तिन अध्यायको 9-14 पदबाट केवल हामी जानकारी मात्र लिने छैनौँ, तर यसबाट हामी हाम्रो जीवनमा चाहिने सुधारहरू पनि हामी ल्याउनेछौँ, सिक्नेछौँ। कलसी तिन अध्यायको 9-14 पद म पढ्दैछु, तपाईँहरू सबैजनाले आफ्नो बाइबलमा हेर्नुहोस्। एउटाले अर्कालाई नढाँट, किनकि पुरानो स्वभाव त्यसका चलन समेत तिमीहरूले त्यागेका छौ र नयाँ स्वभाव धारण गरेका छौ, जो आफ्नो सृष्टिकर्ताको रूप अनुसार ज्ञानमा नयाँ भइरहेको छ। यहाँ ग्रिक र यहुदी, खतनाका र बेखतनाका, अशिक्षित, असभ्य, कमारा र फुक्काको भेद रहने छैन, तर ख्रिस्ट नै सबै कुरा र सबै कुरामा हुनुहुन्छ। यसकारण परमेश्वरका चुनिएकाहरू पवित्र र प्रिय भएर तिमीहरूले करुणा, दया, दीनता, नम्रता र धैर्य धारण गर। एउटाले अर्कालाई सहने गर। कुनै मानिसको विरुद्धमा केही दोषको कारण छ भने एकअर्कालाई क्षमा गर्ने गर, जसरी प्रभुले तिमीहरूलाई क्षमा गर्नुभएको छ त्यसरी तिमीहरूले पनि क्षमा गर्नुपर्छ। यी सबैभन्दा बढी बरु प्रेम धारण गर, जसले सबै थोकलाई सम्पूर्ण एकतामा एकसाथ बाँध्छ। हरेक समुदायको आफआफ्नै किसिमको समस्याहरू हुन्छन् र चर्च पनि यसबाट अछुत छैन। त्यसकारण पावलले कलसीहरूलाई उनीहरूको सम्बन्धलाई अझ बलियो बनाउन क्रिस्चियन यो विशेषताहरू धारण गर्न आग्रह गरेका छन्। र आज हामी स्थानीय चर्चसँगको हाम्रो सम्बन्धको सन्दर्भमा हामीले धारण गर्नुपर्ने लगभग नौवटा कुराहरू विचार गर्नेछौँ। पहिलो, इमान्दारिता, अङ्ग्रेजी भाषालाई अनेस्टी भन्छ, इमान्दारिता। दोस्रो, समानता। तेस्रो, करुणा। चौथौँ, दया। पाँचौँ, दीनता। छैटौँ, नम्रता। सातौँ, धैर्य। आठौँ, क्षमा। र नवौँ, प्रेम। इमान्दारिता, समानता, करुणा, दया, दीनता, नम्रता, धैर्य, क्षमा, प्रेम, यी कुराहरू हाम्रो जीवनमा देखिनुपर्छ। यदि हामी ख्रिस्टसँगै जिए उठाइएका हौँ भने, यदि हामी नयाँ सृष्टि हौँ भने, यदि हामी नयाँ प्रभुका जनहरू मानिसहरू हौँ भने, यदि हामी नयाँ इसरायल हौँ भने, हाम्रो जीवनमा यी कुराहरू देखिनुपर्छ। हामीले यी कुरा धारण गर्नुपर्ने हुन्छ। यी नौवटा कुराहरू आजको वचनको नौवटा बुधाहरू भएका छन्। पहिलो, सबभन्दा पहिलो, हामी एकपछि अर्को गरी हेर्दै जानेछौँ कि, सबभन्दा सुरुमा इमान्दारिता। नौपदले भन्छ, एउटाले अर्कालाई नढाँट। मानिसहरू किन ढाँट्छन्? मानिसहरू किन झुट बोल्छन्? अधिकांश मानिसहरू परिणामको कारण अथवा परिणामको डरको कारण, मैले झुट बोल्यो भने के हुन्छ भनेर डराएको कारणले गर्दा, मैले झुट बोल्यो भने के हुन्छ, यसले कस्तो परिणामहरू ल्याउँछ भनेर डराएको कारणले गर्दाखेरि झुट बोल्छन्। ओके, यदि हामीले साँचो कुरा भन्यौँ भने, म फेरि दोहोऱ्याउँछु, अधिकांश मानिसहरू परिणामको डरको कारण झुट बोल्छन्। यदि हामीले साँचो कुरा गऱ्यौँ भने, झुट होइन, साँचो कुरा गऱ्यौँ भने त्यसले यो परिणामहरूतिर डोर्याउँछ भनेर डराएको कारणले गर्दाखेरि मानिसहरू झुट बोल्छन्। अनि त्यो सम्भावित परिणामबाट बस्न मानिसहरू झुट बोल्छ। तर प्रियहरू, हाम्रो जीवन, हाम्रो क्रिस्चियन जीवन, यो परिणाममा आधारित जीवन हुनुहुँदैन। हामीले सत्य बोल्यौँ भने के हुन्छ, के सोच्छ मेरो बारेमा, जागिर गुम्छ कि अथवा सम्बन्ध बिग्रिन्छ कि भनेर त्यो परिणामलाई आधार बनाएर हामी झुट बोल्दैनौँ। बरु हामी हाम्रो जीवन परमेश्वरको सत्यता अनुसार चलाउन चाहन्छौँ। मैले सत्य बोल्नुपर्छ, चाहे यसले जस्तोसुकै परिणामहरू ल्याओस्। हामीले प्रेममा सत्य बोल्न आवश्यक छ। त्यसै पावलले यसो भन्दैन कि झुट नबोल, किनभने एक दिन तिमीहरू पक्राउ पर्नेछौ, फस्छौ तिमीहरू एक दिन। पावलले त्यो भनिरहेको छैन। पावललाई परिणामको बारेमा चिन्ता छैन। पावललाई त तपाईँ र मेरो प्राणको बारेमा चिन्ता छ। पावल भन्छन्, एउटाले अर्कालाई नढाँट, झुट नबोल, किनकि पुरानो स्वभाव, याद गर्नु तपाईँले, किन नढाँट, किनकि पुरानो स्वभाव त्यसका चलन समेत तिमीहरूले त्यागेका छौ। पावल यही भन्दैछ कि अब तिमीहरूसँग पुरानो स्वभाव छैन, तिमीहरूसँग नयाँ स्वभाव छ, तिमीहरू नयाँ सृष्टि हो। प्रिय, हामी नयाँ सृष्टि हौ, हामीसँग नयाँ स्वभाव छ, हामीसँग नयाँ हृदय छ। जब तपाईँ र म हाम्रो पाप र अपराधहरू मरेका थियौँ, हामी सजिलै झुट बोल्न सक्थ्यौँ। हामीहरूमध्ये कतिजना झुट बोल्न माहिर थियौँ, तर अहिले हामी त्यसो गर्न सक्दैनौँ। अर्को शब्दमा भन्ने हो भने, नढाँटलाई यहाँनिर सत्य बोल, इमान्दार हो भनेर पनि अनुवाद गर्न सकिन्छ। फेरि तपाईँलाई थाहा छ कि झुट बोल्नेहरू परमेश्वरको राज्यको हकदार हुन सक्दैन। झुट बोल्नु शैतानको विशेषता हो भनेर के तपाईँलाई थाहा छ? शैतान झुटका पिता हो। जब तपाईँ र म झुट बोल्छौँ, हामी हाम्रो पिता, को हो भनेर चिनाउँछौँ। यदि परमेश्वर हाम्रो स्वर्गीय पिता हुनुहुन्छ भने हामी सत्य बोल्दछौँ, किनकि परमेश्वर सत्य हुनुहुन्छ, उहाँमा कुनै झुट छैन, उहाँ ज्योति हुनुहुन्छ, उहाँमा कुनै अँध्यारो छैन। यदि सैतान हाम्रो पिता हो भने, हामी सैतानका हौँ भने हामी झुट बोल्छौँ, हामी ढाँट्छौँ। सैतानले आदम र अब्बालाई ढाँट्यो, छल्यो, अनि कैनले सैतानलाई पछ्याए, सैतानको मार्गमा कैन चल्यो र झुट बोली मानिसहरूमा फैलिँदै गयो। यसले अब्राहमलाई समेत भ्यायो। सो हाम्रो पापमय जीवनको एउटा प्रमाण सङ्केत भनेको हाम्रो जिब्रोमा भएको अशुद्धता हो। हामी झुट बोल्छौँ। अगवक्त यसायाले परमेश्वरको पवित्रता देखेपछि यसो भनेका थिए कि धिक्कार म नष्ट भए, किनभने म अशुद्ध ओठ भएको मानिस हुँ र अशुद्ध ओठ भएको मानिसहरूको बिचमा म बस्दछु। त प्रियहरू, अब त हामीसँग नयाँ स्वभाव छ। अब हामी ख्रिस्टमा नयाँ भएका छौँ। अब पुरानो बिति गएको छ र नयाँ आइसकेको छ। हामी झुट बोल्न सक्दैनौँ। हामी आदममा पुरानो मानिस थियौँ, तर अब हामी ख्रिस्टमा नयाँ मानिस छौँ। जो ख्रिस्टमा छ त्यो नयाँ सृष्टि हो। त्यस कारण पावल भन्छन्, एउटाले अर्कालाई नढाँट, किनकि पुरानो स्वभाव त्यसका चलन समेत तिमीले त्यागेका छौ। प्रिय परमेश्वरले हामीलाई नयाँ आत्मा दिनुभएको छ। परमेश्वरले हामीलाई नयाँ हृदय दिनुभएको छ। हामी आफ्नो पापमा मरेका छैनौँ अब, तर हामी अब फेरि नयाँ गरी माथिबाट जन्मेका छौँ। परमेश्वरले इजिकेल 36 प्रतिज्ञा गर्नुभएको छ, उहाँले हामी प्रत्येकलाई नयाँ हृदय दिइसक्नु भएको छ। यदि हामी ख्रिस्टमा छौँ भने, यदि हामी यसुमा विश्वास गर्छौँ भने हामीसँग नयाँ हृदय छ। सो प्रियहरू, के तपाईँ सत्य बोल्ने मानिस हुनुहुन्छ? के तपाईँ वचनको पक्का हुनुहुन्छ? के मानिसहरूले तपाईँलाई विश्वास गर्न सक्छन्? के तपाईँ आफ्नो जीवन साथीसँग इमान्दार हुनुहुन्छ? के तपाईँ आफ्ना साथीहरूसँग इमान्दार हुनुहुन्छ? के तपाईँ चर्चको अरू विश्वासीहरूसँग इमान्दार हुनुहुन्छ? के तपाईँ जीवनमा अनेस्ट हुनुहुन्छ, इमान्दार हुनुहुन्छ? यदि तपाईँ क्रिस्चियन हो भने तपाईँको जीवन इमान्दारिताद्वारा चिनिनुपर्छ। के तपाईँ आफ्नो काम गर्ने ठाउँमा इमान्दार हुनुहुन्छ? के तपाईँ आफ्नो मालिकहरूप्रति इमान्दार हुनुहुन्छ? तपाईँको जीवन कस्तो छ? पेपे पिज्जामा, विशेष त्यहाँ भाटपट्टि माथि भएको रेस्टुरेन्टमा खानेकुराहरू खाने क्रममा प्रायः मानिसहरू फोनमा कुरा गरेको म सुन्छु, देखेको छु। तिनीहरूको फोन आउँछ, फोन उठाउँछ, अनि फोनमा उनीहरूलाई प्रश्न गर्छ, तपाईँ कहाँ हुनुहुन्छ, यत्रो बेर भइसक्यो, किन नआउनुभएको? अनि कति सजिलै, म कलङ्की आइपुगिसकेँ, ट्राफिक एकदमै धेरै छ, एकदम टाइम अलिक ढिलो हुन्छ होला है भनेर सजिलै भनिदिन्छ। पेपी पिज्जामा ऊ खाजा खाइरहेको छ, तर भन्छ म कलङ्कीको जाममा फँसेको छु। एउटा उदाहरण मात्र हो, यस्तो उदाहरण हामी जताततै देख्छौँ। हामी विश्वासीहरू पनि यसरी नै कसरी सजिलै झुटो बोलिदिइरहेको छौँ। आज चर्च किन आउनु भएन अस्तिको हप्ता भनेर सोद्धाखेरि, म बिरामी थिएँ भनिदिन्छौँ हामी, जबकि हामी बिरामी नै हुनु भएको हुँदैनौँ। हामी सजिलै झुट बोलिदिन्छौँ एकले अर्कासँग। हाम्रो जीवन भएको सङ्घर्ष हामी बताउँदैन, सबै कुरा ठिकै छ भन्छौँ। हामी हाम्रो कमजोरीहरू स्वीकार गर्न चाहदैनौँ, हामी सहायता खोज्दैनौँ, हामी आफैलाई सकेसम्म राम्रो प्रस्तुत गर्न खोज्छौँ। तर बाइबलले भन्दछ, प्रियहरू, हामी त्यसो गर्नु हुँदैन हुँदैन। यदि हामीसँग पवित्र आत्मा हुनुहुन्छ भने, यदि हामीसँग नयाँ स्वभाव छ भने हामी झुट बोल्न सक्दैनौँ, हामी झुट बोल्न सक्दैनौँ। यदि हामी सत्यका मानिसौँ भने, यदि सत्यतालाई हामीलाई स्वतन्त्र पारिसकेको छ भने, हामी कसरी फेरि त्यही पुरानो स्वभाव मानिसहरू जस्तो भएर जिउन सक्छौँ? त्यस कारण प्रियहरू, यदि तपाईँ सजिलै झुट बोल्ने व्यक्ति हुनुहुन्छ भने, यदि तपाईँको जिब्रो ठिक छैन भने, तपाईँले आफ्नो जीवनलाई जाँच्नुहोस्। मानिलिउँ त्यो पेपे पिज्जामा त्यसरी बोल्ने मानिस, त्यो व्यक्ति क्रिस्चियन थियो र म चाहिँ गैर क्रिस्चियन थिएँ अरे, र मैले उसको कुरा सुनिरहेको थिएँ, र मलाई कस्तो लाग्छ होला, अरे क्रिस्चियन भएर पनि झुट बोलेको भन्थ्यो होला मैले। तपाईँ र मैले झुट बोलिरहँदाखेरि हामीलाई हेरिरहेको संसारले त्यसै भन्छ, अरे क्रिस्चियन भएर पनि झुट बोलिरहेको छ। फेरि झुट बोली हाम्रो मुखमा सुहाउँदैन, यो हाम्रो पुरानो स्वभावसँग सम्बन्धित छ। हामीसँग नयाँ स्वभाव छ, जो पावल भन्छन् आफ्नो सृष्टिकर्ताको रूप अनुसार ज्ञानमा नयाँ भइरहेको छ। सो विश्वासीहरू, येशू ख्रीष्टमा विश्वास गर्नेहरू आफ्नो सृष्टिकर्ताको रूप अनुसार ज्ञानमा नयाँ भइरहेको छ। विश्वासीहरू आफ्नो सृष्टिकर्ता परमेश्वर जस्तै बन्दै गइरहेका छन्। उनीहरू एक महिमाबाट अर्को महिमामा उनीहरू सर्दै गइरहेका छन्। तर यो काम कसरी भइरहेको छ? उनीहरू कसरी परिवर्तन भइरहेको छ? कसरी जीवनमा नवीकृत हुँदै गइरहेको छ, नयाँ बन्दै गइरहेको छन्? यो ज्ञानको माध्यमबाट भइरहेको छ। कसको ज्ञान? कसबारे ज्ञान? परमेश्वरबारे, आफ्नो सृष्टिकर्ताबारे ज्ञानको माध्यमद्वारा उनीहरू सृष्टिकर्ताको रूपमा ढल्दै गइरहेको छन्। यसको अर्थ प्रिय, हामी जति धेरै परमेश्वरलाई जान्छौँ, जान्दछौँ, जति धेरै हामी उहाँलाई चिन्दछौँ, त्यति नै धेरै हामी परमेश्वर जस्तै बन्दै जाँदैछौँ, बन्दै जान्छौँ। यदि हामी बाइबलबाट परमेश्वरको ज्ञान हामी जति धेरै प्राप्त गर्छौँ, त्यति नै धेरै हामी परमेश्वर जस्तै बन्दै जान्छौँ। त्यसैले यदि तपाईँ परमेश्वरको वचन नियमित विद्यार्थी हुनुहुन्छ भने, यदि तपाईँ परमेश्वरको वचनको लागि तृषित हुनुहुन्छ भने, यदि तपाईँ यदि वचनले तपाईँलाई तपाईँको मुक्तिमा वृद्धि हुनतिर डोर्याइरहेको छ भने, झुट बोल्ने जिब्रोलाई सत्य बोल्ने जिब्रोले प्रतिस्थापन गर्नेछ। होइन भने आजदेखि म कसम झुट बोल्दिनँ भनेर सङ्कल्प गरेर कसम खाएर केही हुनेवाला छैन। आमाको कसम खाएर केही हुनेवाला छैन, किनकि समस्या हाम्रो हृदयमा छ। हाम्रो हृदय खराब, जब हाम्रो हृदय खराब हुन्छ, हाम्रो मुख खराब हुन्छ। त्यसकारण हामीले जाँच्ने भनेको हाम्रो हृदय हो, जसको खराबीबारे हाम्रो जिब्रो भएको खराबीले सङ्केत गरिरहेको हुन्छ। सबैले तपाईँको बोली बस्नु कस्तो छ? के तपाईँ इमान्दारी व्यक्ति हुनुहुन्छ? के तपाईँ प्रभुको भए मान्नुहुन्छ? दोस्रो कुरो, हामी क्रिस्चियन हो भने, यदि हामी नयाँ सृष्टि हौँ भने, यदि हामी परमेश्वरका जन हौँ भने, समानता हुनुपर्छ। हाम्रो जीवनमा समानता हुनुपर्छ, समानता। कृपया पद 11 हेर्नुहोस् न, 11। यहाँ ग्रिक र यहुदी, खतनाका र बेखतनाका, अशिक्षित, असभ्य, कमारा र फुकाको भेद रहने छैन, तर ख्रिस्ट नै सबै कुरा र सबै कुरामा हुनुहुन्छ। प्रिय, हामी यस्तो समाजमा जिइरहेका छौँ कि जहाँ अरू मानिसहरूलाई उनीहरूको रङ, उनीहरूको जात, उनीहरूको संस्कृति, उनीहरूको धर्मको आधारमा व्यवहार गरिन्छ, सामान्य मानिसको कुरा। अनि हामी समाजको हिस्सा भएको कारण, यही समाजमा हामी बस्ने भएको कारणले गर्दाखेरि यो संसारको पापी अभ्यासले हामीलाई पनि असर गर्छ। अनि हामी पनि अरू मानिसहरूलाई चर्चमै पनि संसारले जस्तै व्यवहार गर्न पुगिरहेका हुन्छौँ। प्रारम्भिक चर्चमा, सुरुको चर्चमा पनि पावलले सम्बोधन गर्नु परेको समस्या यो थियो, त्यो चर्चमा असमानताको समस्या थियो। अनि यो असमानता विभिन्न किसिमले देखिएको थियो। पहिलो, त्यहाँ एक जातीय असमानता थियो, जातीय असमानता। अनि पावलले ग्रिक र यहुदी भन्ने दुई जातिहरूलाई उल्लेख गरेका छन्। यहुदीहरूको खतना गरेको थियो र ग्रिकहरूको खतना भएको थिएन। यसको मतलब तिनीहरू दुई ध्रुवहरू थिए, तिनीहरूलाई एक अर्कासँग कुनै सरोकार थिएन। यहुदीहरूले अन्य जातिहरूसित बसेर कहिले पनि खाँदैन थिए, उनीहरू एकसाथ बस्न पनि सक्दैन थिए, तिनीहरू सँगै मिलेर काम गर्दैन थिए। यहुदीहरूको लागि अन्य जातिहरू अछुत थिए। हाम्रो नेपालमा ब्राह्मणको लागि, ब्राह्मीणको लागि शूद्र अशुद्ध भए चाहिँ, अथवा अछुत भए चाहिँ, तर सुसमाचारले त्यो विभाजनको पर्खाल गर्लाममा भत्काइदिइसकेको छ। अब यहाँ यहुदीहरू र गैर यहुदीहरू, ग्रिकहरू, अन्य जातिहरू ख्रिस्टमा अब एक भएका छन्। यहुदी र गैर यहुदीहरू बिच त्यहाँ अब कुनै विभाजन छैन, त्यहाँ कुनै असमानता छैन। सुसमाचारले त्यो असमानतालाई अन्त गरिदिइसकेको छ। यसको त प्रियहरू, अब ख्रिस्टमा हामी बिचमा पनि असमानता हुनु भएन, असमानता हामीबाट हट्नु पऱ्यो, त्यहाँ भेद हुनु भएन, त्यहाँ ब्राह्मण र शूद्र बिचको विभाजन भेद अन्त भएको छ ख्रिस्टमा। ख्रिस्टमा कुनै ठुलो जात र सानो जात छैन। अब तपाईँ र म मानिसहरूलाई उनीहरूको जातको आधारमा व्यवहार गर्दैनौँ, गर्न सक्दैनौँ यदि हामी नयाँ सृष्टि हौँ भने। फेरि क्रिस्चियनहरू, यी तपाईँले प्रेरितहरूले विश्वास गरेको र घोषणा गरेको एउटै सुसमाचार विश्वास गर्नुभएको छ भने, यदि तपाईँले बाइबलले सुसमाचारमा विश्वास गर्नुभएको छ भने, यसले हामीलाई परिवर्तन गर्नुपर्छ, यसले अरूहरूसँग हाम्रो सम्बन्धलाई परिवर्तन गर्नुपर्छ। हामीले मानिसहरूको मानिसहरूलाई उनीहरूको जातको आधारमा व्यवहार गर्न सक्दैनौँ। यो असाध्य दुःखको कुरा हो, यो असाध्य दुःखको कुरा हो कि कति क्रिस्चियनहरू विश्वासीहरूमध्ये कतिजनाले अझै पनि हाम्रो कामी दमाई हाम्रा मित्रहरूलाई चर्चमा पनि हेलाको दृष्टिले हेर्ने गर्छन्। यो जस्तो दुःखलाग्दो कुरा केही पनि छैन। के तपाईँलाई थाहा छ हामी पनि ख्रिस्ट बिना एक समय कामी र दमाई नै थियौँ। हामी पनि अन्य जाति थियौँ, हामी पनि परमेश्वरदेखि टाढा थियौँ, हामी सधैँ यहुदी मन्दिरको ढोकादेखि बाहिरै रहन्थ्यौँ। यहुदी मन्दिरमा अन्य जातिलाई प्रवेश गर्न निषेध थियो, हामीलाई प्रवेश गर्न निषेध थियो, हामीहरूको निम्ति निश्चित क्षेत्र छुट्याइएको हुने गर्थ्यो। तर ख्रिस्टमा तपाईँ र म ख्रिस्टको रगतद्वारा नजिक ल्याइएका छौँ, परमेश्वर हामीले एउटै परिवारमा ल्याउनु भएको छ। अनि किन तपाईँ हामी अझै पनि परमेश्वरको अनुग्रहको अनुभवै कहिले नगरेको जस्तो, प्रभुको प्रेमै नछाकेको जस्तो व्यवहार गर्छौँ? कलसीको चर्चमा त्यहाँ जातीय असमानता थियो, दोस्रो कलसीको चर्चमा त्यहाँ सांस्कृतिक असमानता थियो, त्यहाँनिर अशिक्षितहरू बर्बरहरू थिए अनि असभ्यहरू सिथियनहरू थिए। बर्बरहरूलाई तिरस्कारको दृष्टिले हेरिन्थ्यो र सिथियनहरूलाई घृणाको दृष्टिकोणले। त्यसैले ती मानिसहरू यहुदीहरू र ग्रिकहरू, यो सिथियनहरू बर्बरहरू, त्यहाँ त्यो तिनीहरूको बिचको सङ्गति प्राचीन संसारमा अकल्पनीय, सोच्नै पनि नसकिने थियो। तर संसारको लागि जुन कुरा सोच्न नसकिने, अकल्पनीय र असम्भव थियो, चर्चमा ख्रिस्टको रगतद्वारा त्यही सम्भव भएको। यो विभिन्न समूहहरू एउटै समुदायका बनेका थिए, अर्थात् यी सबै संस्कृतिका मानिसहरू अब सुसमाचारका समुदायका मानिसहरू बनेका थिए। उनीहरू अब जातले होइन, ख्रिस्टमा भएको उनीहरूको सम्बन्धले, ख्रिस्टसँगको उनीहरूको सम्बन्धले चिनिन्थे। चर्च एउटै जात वा एउटै रुचि भएका मानिसहरूले बनेको कारण संसारको सामु यो आकर्षक बनेको छैन, बनेको होइन। तर चर्च विभिन्न जाति संस्कृतिहरू, ग्रिक र यहुदीहरू र सिथियनहरू र बर्बरहरू मिलेर बनेकोले गर्दा आकर्षक बनेको छ। सुसमाचार शक्ति चर्चभित्रको विविधतामा पाइने एकतामा प्रदर्शित हुन्छ। र त्यसै गरी त्यहाँ सामाजिक असमानता थियो, सामाजिक असमानता, यानि दास र फुक्का भन्ने शब्द चलाएको छ, अर्थात् फुक्कालाई स्वतन्त्र मानिस भन्छौँ, दासलाई हामी नोकर भन्छौँ, कमारो भन्छौँ। सो दासलाई धनी मानिसको सम्पत्ति वा स्वतन्त्र मानिसको सम्पत्ति मानिने गरिन्थ्यो। दास र स्वतन्त्र मानिस कहिले पनि दाजुभाइ हुन सक्दैनथे, तर अब ख्रिस्टको आगमनसँगै तिनीहरू ख्रिस्टमा दाजुभाइ बनेका छन्। तपाईँले देख्नुहुँदैछ कि किन चर्चमा समानता हुनुपर्छ, किन चर्चमा भेदभाव हुनु हुँदैन, किन चर्चमा असमानता हुनु हुँदैन, किन चर्चमा जात संस्कृतिको आधारमा, रङको आधारमा व्यवहार हुँदैन। एघार पद हेर्नुहोस् न, एघार पद, बाइबल एघार पदको अन्तिम खण्ड, यहाँ ग्रिक र यहुदी, खतनाको र बेखतनाको, अशिक्षित असभ्य, खमारा र फुक्काको भेद रहने छैन। किन रहने छैन? ख्रिस्ट नै सबै कुरा र सबै कुरामा हुनुहुन्छ। यसको अर्थ ख्रिस्ट सबै विश्वासीहरूमा बास गर्नुहुन्छ, केवल यहुदीहरूमा मात्र होइन तर ग्रिकहरूमा पनि, केवल सिथियनहरूमा मात्र होइन तर बर्बरहरूमा पनि, केवल असभ्य सभ्यहरूमा मात्र होइन र असभ्यहरूमा पनि, स्वतन्त्र हरूमा अथवा फुक्काहरूमा मात्र होइन तर दासहरूमा पनि ख्रिस्ट बास गर्नुहुन्छ, धनीहरूमा मात्र होइन तर गरिबहरूमा पनि, शिक्षितहरूमा मात्र होइन तर अशिक्षितहरूमा पनि, ब्राह्मीणहरूमा मात्र होइन तर शूद्रहरूमा पनि ख्रिस्ट बास गर्नुहुन्छ। ख्रिस्टले सबै विश्वासीहरूमा बास गर्नुहुन्छ, परमेश्वरले हरेक विश्वासीमाथि आफ्नो आत्मा खन्याउनु भएको छ, त्यसकारण सबै विश्वासी समान छन्, प्रभुमा उनीहरू सबै समान छन्। हामी यहाँ सबै समान छौँ, हाम्रो काम जो त्यो त्यसले मान्य राख्दैन, हामी कुन परिवारका हौँ, कुन जातका हौँ, कुन खानदानका हौँ, त्यसले केही फरक पार्दैन। हामी पापी थियौँ तर परमेश्वरको अनुग्रहद्वारा हामी बचाइएका छौँ र हामी ख्रिस्टको परिवार, एउटै सन्तान हामी बनाइएका छौँ। त्यसले म्याटर गर्छ, ख्रिस्ट बाहेक अरू कुनै कुराको आधारमा मानिसलाई हामी व्यवहार गर्न सक्दैनौँ। त्यसको निम्ति बाइबलले कुनै ठाउँ दिँदैन। सो प्रियहरू, के तपाईँ सबैसँग समान रूपमा व्यवहार गर्नुहुन्छ यो चर्चमा? के तपाईँ सबैलाई सबैलाई राईले राईलाई मात्र होइन, के तपाईँ सबैलाई, तपाईँ खतरा राई होला, तपाईँ एकदमै कठोर राई लिम्बुवान खम्बुवान होला, तपाईँ त्यसको पक्षमा तपाईँ लड्ने व्यक्ति होला, तर के तपाईँ अरू सबै विश्वासीहरूलाई समान रूपमा प्रेम गर्नुहुन्छ, समान रूपमा व्यवहार गर्नुहुन्छ? तपाईँले अरू मानिसहरूप्रति गर्नुहुने व्यवहारले तपाईँको विश्वासको बारेमा के बताइरहेको छ? द्याट्स द थिङ द्याट म्याटर्स हियर। यो कुरा भइरहेको छ यहाँ। त्यसो कुरा करुणा हाम्रो जीवनमा, इमान्दारिता, समानता चर्च र करुणा चर्चको जीवनमा, हाम्रो जीवनमा हुनुपर्छ। चर्चसँगको हाम्रो सम्बन्धमा हामी करुणामय व्यक्ति हुनुपर्छ। बात पद बाराले भन्दछ, यसकारण परमेश्वरका चुनिएकाहरू, पवित्र प्रिय भएर तिमीहरूले करुणा, दया, दीनता, नम्रता र धैर्य धारण गर। सो करुणा, पुरानो करारमा इस्रायलहरू लाई परमेश्वरका चुनिएका जनहरू मानिन्थे, उनीहरू परमेश्वरका चुनिएका जनहरू थिए। नयाँ करारमा ख्रिस्ट स्वयंलाई परमेश्वरको चुनिएको जन अथवा इस्रायल भनिएको छ। अनि अहिले कलसीहरू, हामी जसले ख्रिस्टमा विश्वास गरेको छ, हामीहरू केसीबिसी परमेश्वरका चुनिएका जनहरू हौँ। परमेश्वरले हामीलाई चुन्नुभएको छ। कहिले चुन्नुभयो? एपिसी एकले भन्दछ कि परमेश्वरले हामीलाई संसारको जग बसाल्नुभन्दा पहिले चुन्नुभयो। परमेश्वरले हामीलाई किन चुन्नुभयो? परमेश्वरले हामीलाई पवित्र हुन, अलग हुन चुन्नुभयो, आफ्नो प्रेम देखाउन चुन्नुभयो। त्यस कारण यहाँ परमेश्वरको चुनिएकाहरू पवित्र र प्रिय भन्ने शब्द चलाएको छ। सो चुनावको उद्देश्य पवित्र हुनु हो अथवा अलग गरिनु हो, परमेश्वरद्वारा प्रेम गर्नु हो। परमेश्वरको प्रियले परमेश्वरद्वारा प्रेम गरेको मानिसलाई जनाउँदछ। सो यसको अर्थ परमेश्वरले हामीलाई उहाँको निम्ति अलग, भिन्न जाति हुनलाई र उहाँको प्रेमको प्रापक हुनलाई चुन्नुभयो। प्रिय, हामी परमेश्वरले चुन्नुभएको मानिसहरू हौँ। हामीहरू परमेश्वरद्वारा प्रेम गरिएका मानिसहरू हौँ। परमेश्वरले हामीलाई संसारबाट भिन्न बनाउनु छ, अलग गर्नुभएको छ, छुट्याउनु भएको छ। हामी परमेश्वरको महिमा गर्न त्यस संसारमा अस्तित्वमा छौँ। जसरी परमेश्वरले इस्रायललाई चुन्नुभयो, इस्रायलहरूको एउटा जिम्मेवारी थियो कि जातिहरूको माझमा उनीहरू ज्योति बन्नु पर्थ्यो, हामी पनि जातिहरूको माझमा ज्योति बन्नुपर्छ। हाम्रो पनि परमेश्वरको चुनिएका जनहरूको हैसियतले हामीसँग पनि जिम्मेवारी छन्। र पहिलो, हामी करुणामय मानिस बन्नुपर्छ, करुणामय मानिस बन्नुपर्छ। हामी यो करुणा भन्ने कुरा प्रेममा अरूहरूको, अरू विश्वासीहरूको आवश्यकता, खाँचो पुरा गर्ने कुरासँग सम्बन्धित छ। यो फिलिङ, भावनासँग सम्बन्धित छैन। परमेश्वर करुणामय हुनुहुन्छ। परमेश्वरले यदि हामीलाई करुणा नदेखाउनु भएको भए हामी अब पापमै मर्ने थियौँ। तर परमेश्वर हामीप्रति उहाँले आफ्नो करुणा देखाउनु भयो। परमेश्वरले हामीलाई हाम्रो पापमय एउटा दयनीय अवस्थामा देखेर उहाँले विचारा मात्र गर्नु भएन, उहाँ यस पृथ्वीमा मानिसको रूपमा आउनुभयो र उहाँले हाम्रो लागि, हाम्रो खातिर, हामीले जिउन नसकेको जीवन उहाँले नै जिदिनुभयो। हामी परमेश्वरका मानिसहरू, यदि हाम्रो परमेश्वर करुणामय हुनुहुन्छ भने हामी पनि करुणामय हुनुपर्छ। हामी अरू विश्वासीलाई हेरेर विचारा मात्र भन्दैनौँ, तर हामी व्यवहारमा पनि उतार्छौँ। करुणाले अरूहरूको आवश्यकता पुरा गर्छ। सो प्रियहरू, के तपाईँ करुणामय हुनुहुन्छ? चौथो, दया। दया पनि करुणा जस्तै हो। दयालु व्यक्तिको सबैभन्दा राम्रो उदाहरण हामी असल सामरिकले त्यो घाइते व्यक्तिको निम्ति गरेको त्यो सेवामा हामी देख्न सक्छौँ। सो हामीले पनि त्यो उदाहरण पछ्याएर एकअर्काप्रति दयालु भएको परमेश्वर चाहनुहुन्छ। अर्को शब्दमा भन्ने हो भने हामी एकअर्काप्रति कठोर वा निर्दयी हुनुहुँदैन। चर्चका अरू विश्वासीहरूको आवश्यकतालाई लिएर हामी आफ्नो आँखा चिम्म गरेर बस्न सक्दैनौँ। यो संसार धेरै निर्दयी छ, संसार धेरै स्वार्थी छ, संसारले आफ्नो बारेमा मात्र सोच्छ, संसारले खालि आफ्नो इच्छा, आफ्नो पेट, आफ्नो शरीरको बारेमा मात्र ख्याल राख्छ। तिनीहरूले गरिबहरूको वास्ता गर्दैन, तिनीहरूले बिरामीहरूको वास्ता गर्दैन, तिनीहरूले विधवाहरूको वास्ता गर्दैन, तिनीहरूले अरूहरूको वास्ता गर्दैन। तर प्रिय, तपाईँ र मैले गर्नुपर्छ, किनकि तपाईँ र म परमेश्वरका चुनिएका पवित्र र प्रिय मानिसहरू, तपाईँ र म दयालु मानिस बन्नुपर्छ। र सबैभन्दा बढी, सबभन्दा पहिले हामी चर्चका अरू विश्वासीहरूप्रति, सदस्यहरूप्रति दयालु हुनुपर्छ। म जब केही समय अघि टाढा थिएँ, तपाईँहरूमध्ये कोही एकदमै धेरै बिरामी हुनुहुन्थ्यो, बिरामी हुँदाखेरि चर्चका अरू सदस्यहरू दाजुभाइले कति छिटो तपाईँको वास्ता गर्नुभयो, तपाईँ ख्याल राख्नुभयो, तपाईँलाई अस्पताल लानुभयो, हेरचाह गर्नुभयो, यो कुरा देखेर म एकदमै खुसी हुन्छु, म एकदमै असाध्यै म खुसी भएको छु। पावलले हामीसित यही गरेको चाहन्छन् कि हामी अरूको खाँचो पुरा गर्ने, अरूको सेवा गर्ने कुरामा हामी जहिले पनि उत्कृष्ट हौँ, अरूलाई दया देखाउने कुरामा हामी जहिले पनि अग्रपन्थीमा हौँ। सुप्रियहरू, के तपाईँ दयालु हुनुहुन्छ? के तपाईँ दयालु हुनुहुन्छ? पाँचौँ कुरा, दीनता। दीनता, दीनतालाई विनम्र र कोमल हृदयलाई जनाउँदछ। यसुले भन्नुभयो, हे सबै थाकेका र बोझले दबिएका हो, म कहाँ आऊ, म तिमीहरूलाई विश्राम दिनेछु। मेरो जुवा आफूमाथि ल्याऊ र मसँग सिक, किनभने म विनम्र र कोमल हृदयको छु, अनि तिमीहरूले आफ्ना आत्मा विश्राम पाउनेछौ। कि तपाईँ र म मेरो जीवनमा, कि तपाईँ र मेरो जीवनमा त्यहाँ दीनता छ, कि हामी दीन व्यक्तिहरू, कि हामी विनम्र छौँ। मत्ती पाँच अध्यायमा यीशुले भन्नुभयो कि धन्य आत्मामा दीन हुनेहरू तिनीहरूले परमेश्वर राज्यलाई देख्नेछन्। दीनताको सम्बन्ध कता कता दरिद्रतासँग पनि छ। यसको अर्थ आफैले आफूलाई केही मूलको नठान्नु, त्यहाँ घमण्ड गर्ने कुनै स्थानै आफ्नो जीवनमा नदेख्नु। म केही होइन, म कोही होइन, म केवल परमेश्वरको अनुग्रहद्वारा बाँचेको एक पापी हो। जब तपाईँ यस्तो प्रकारको व्यक्ति हुनुहुन्छ, तपाईँको छेउमा आउने मानिसहरूले तपाईँको बारेमा केही फिल गर्छ, केही फरक महसुस गर्छ। चर्चमा हामीलाई दिन मानिसहरूको आवश्यक छ, दिन मानिसहरूको आवश्यक छ, विनम्र मानिसहरूको आवश्यक छ। त्यो तपाईँ विनम्र र कोमल हृदयको मानिस हुनुहुन्छ। नम्बर छ, नम्रता। यो नम्रता हामीले हाम्रो गलामा सधैँ लगाउने गहना हुनुपर्छ। फेरि यसलाई गलत नबुझ्नु, नम्र हुनु भनेको कातर हुनु, बिस्तारै खुसु खुसु बोल्नु होइन। नम्र हुनु भनेको आफ्नो पापहरू जुनै पनि समयमा स्वीकार गर्नलाई तत्पर हुनु हो। यो नम्रता सुधारप्रतिको एक आचरण हो। सो त्यसैले पावलले यहाँ के भनिरहेका छन् भने, हामीले आफ्ना पापहरूको सामना गर्दा नम्रतापूर्वक स्वीकार गर्न सधैँ तत्पर हुनुपर्छ, र अरूका पापहरू उजागर हुँदा तिनीहरूलाई स्वीकार्ने हामीमा क्षमता हुनुपर्छ। आफ्नो पाप स्वीकार गर्ने पनि हामीसँग नम्रता हुनुपर्छ, र अरूको पाप स्वीकार गर्ने, र अरूले पाप स्वीकार गरिरहँदाखेरि त्यो उनीहरूलाई स्वीकार गर्ने पनि हामीसँग त्यो आचरण हुनुपर्छ। सो प्रियहरू, के तपाईँ आफ्नो पाप तुरुन्तै स्वीकार गर्नुहुन्छ? जब कसैले तपाईँको पाप देखाइन्छ, के तपाईँ तुरुन्तै पश्चाताप गर्नुहुन्छ, आफ्नो पाप स्वीकार गर्नुहुन्छ? के तपाईँ बहानाहरू बनाउनुहुन्छ? के तपाईँ अरू मानिसहरूमाथि दोष थुपार्नुहुन्छ? के तपाईँले गरेको पापको जिम्मेवारी तपाईँ आफै लिनुहुन्छ? जब मानिसहरू तपाईँलाई तपाईँको पापको बारेमा तपाईँलाई देखाइ कुरा गर्दाखेरि तपाईँको पाप देखाइदिन्छन्, यो 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 पाप हो नि, यो त यो अबाइबल हो नि, यो बाइबलले यसलाई अनुमति दिँदैन भन्छ, कि तपाईँ त्यतिखेर त्यसलाई गम्भीर रूपमा लिनुहुन्छ? प्रिय, पाप स्वीकार गर्न ढिला नगर्नुहोस्, यसलाई नसार्नुहोस्, भोलि पर्सि नभन्नुहोस्। पाप लाई तपाईँले तातो तातो त्यो आगो जस्तो ठान्नुपर्छ. आगो तातो फलाम, तातो फलामले हातले छुने बित्तिकै हामी यसलाई सकेसम्म एउटा हामी अब हात झिक्छौँ. तपाईँको हातमा कसैले आगोको कोइला थमाइदियो भने तपाईँ त्यसलाई सकेसम्म भुइँमा फाल्नुहुन्छ. तपाईँ आफ्नो हातमा खेलाउन चाहनुहुन्न, विषालु सर्पलाई तपाईँ आफ्नो हातमा खेलाउन चाहनुहुन्छ, सकेसम्म यसलाई तपाईँ आफ्नो हातबाट झाँट्न चाहनुहुन्छ, त्यसलाई फाल्न चाहनुहुन्छ. मेरो पापलाई तपाईँ मैले त्यस्तै गर्नुपर्छ र सुमसुम्याउने होइन, कपाल कोर दिने होइन, ढाडमा मसार्ने होइन, पापलाई हामीले स्वीकार गर्नुपर्छ, पश्चाताप गर्नुपर्छ. यदि तपाईँ पापमा हुनुहुन्छ भने तपाईँलाई थाहा छ यो पाप हो भनेर, त तपाईँले आफ्नो हृदय कठोर गर्नुभएको छ भने प्रियर कठोर नपार्नुहोस्, प्रभुमा फर्किनुहोस्, प्रभुले तपाईँलाई क्षमा गर्नुहुन्छ. यदि तपाईँ आफ्नो पाप स्वीकार गरेर उहाँमा फर्किनुहुन्छ भने नम्राउनुहोस्, किनकि परमेश्वरले अहङ्कारीहरूको विरोध गर्नुहुन्छ तर नम्रहरूलाई उहाँले क्षमा गर्नुहुन्छ. सातौँ धैर्य, परमेश्वर पापीहरूप्रति धैर्यवान हुनुहुन्छ. यदि उहाँ नहुनुभएको भए हामीमध्ये कोही हामीहरू कोही पनि कसैले पनि मुक्ति पाउने थिएनौँ. र यदि परमेश्वर हामीप्रति धैर्यवान हुनुहुन्छ भने कि हामी पनि अरू दाजुभाइ दिदीहरू दिदीबहिनीहरूप्रति धैर्यवान हुनुपर्ने होइन र जब अरूहरू तपाईँभन्दा ढिलो गर्छ, ढिलो हिँड्छ, हिँडेको देख्दा पनि अल्छी लाग्छ, भनेको ठाउँमा ढिलो देखा पर्छ, 3 बजे भनेको 4 बजे देखा पर्छ, आत्मिक रूपमा पनि ढिलो वृद्धि हुन्छ, बुझ्दै बुझ्दैन, ढिलो सबै कुराहरू बुझ्छ, त्यतिखेर के तपाईँ धैर्यवान हुनुहुन्छ कि तपाईँ चिडिनुहुन्छ, उसँग रिसाउनुहुन्छ? केही छैन, हतार नगर्नुहोस्, ढिलो गर्नेलाई भन्नुभएको छ तपाईँले कहिले, इट्स ओके, डन्ट रस, केही छैन. कि तपाईँको दिमाग खराब हुन्छ अरू विश्वासीहरूप्रति, कि तपाईँ अरू विश्वासीप्रति धैर्यवान हुनुहुन्छ? आठौँ क्षमा, एउटाले अर्कालाई सहने गर. कुनै मानिसको विरुद्धमा केही दोषको कारण छ भने एक अर्कालाई क्षमा गर्ने गर. जसरी प्रभुले तिमीहरूलाई क्षमा गर्नुभएको छ त्यसरी तिमीहरूले पनि क्षमा गर्नुपर्छ. एकजना प्रभुको जन सिएस लुइसले एक प्रकार यसरी भन्नुभएको थियो कि तपाईँले कसैलाई क्षमा दिनु नपरिन्जेलसम्म अथवा क्षमा गर्नु नपरिन्जेलसम्म क्षमा एक सुन्दर विचार हुन्छ. क्षमाको बारेमा सबैले गीत गाउँछ, क्षमा गर्ने सबैले कुरा गर्छ, तर जब क्षमा दिनुपर्ने समय आउँछ नि अन्त्यतिर थाहा हुन्छ. फेरि हामीले के स्वीकार गर्नुपर्छ भने चर्च असिद्ध मानिसहरूले बनेको समुदाय, चर्चमा काठमाडौँ कम्युनिटी बप्टिस्ट चर्च पनि असिद्ध मानिसहरूले भरिएको हुन्छ. ए तपाईँ यहाँ केही हप्तादेखि आइराख्नु भएको छ, तपाईँ नयाँ हुनुहुन्छ भने सायद तपाईँलाई लाग्न सक्छ कि यो चर्च कस्तो सिद्ध छ, यो चर्चको विश्वासीहरूले एकअर्का कस्तो प्रेम गर्छ, कस्तो सेवा गर्छ, कसैले कसैलाई चोटै पुर्याउँदैन, होइन, कस्तो एकअर्कालाई सबैले एकअर्कालाई बुझ्छ, तपाईँ त्यस्तो लाग्छ होला. तर यदि तपाईँ लामो समयसम्म हामीसँगै रहनुभयो भने तपाईँलाई छिट्टै थाहा हुनेछ कि हामी एकअर्कालाई चोट पुर्याउँछौँ, एकअर्कालाई हामी गलत बुझी पठाउँछौँ, एकअर्कालाई हामी हर्ट गर्छौँ. वी आर मेसी पिपल हु आर प्रोन टु मेकिङ मेसेस अल द टाइम. हामी पापी हौँ, हामी अशुद्ध, हामी असिद्ध छौँ र हाम्रो अशुद्धता पनि हाम्रो सम्बन्धहरूमा घरि नघरि देखा परिरहँदछ. तर प्रियहरू, हामी एकअर्कालाई क्षमा दिन्छौँ, हामी एकअर्कालाई सहन्छौँ, हामी एकअर्काप्रति धैर्य धारण गर्छौँ, हामी एकअर्कालाई क्षमा दिन चाहन्छौँ, किनकि बाइबलले हामीलाई एकअर्कालाई क्षमा दिन सिकाएको छ. यदि तपाईँलाई कसैसँग चित्त दुखेको छ भने, अब कसैले तपाईँको विरुद्धमा पाप गरेको छ भने, वा तपाईँले कसैलाई चोट पुर्याउनु भएको छ भने, यदि तपाईँलाई कसैले चोट पुर्याएको छ भने क्षमा याचना गर्नु, क्षमा दिनु, मेलमिलाप खोज्नु तपाईँको जिम्मेवारी हो. तर यदि तपाईँ कहिले क्षमा लेनदेन नगर्नुपर्ने सिद्ध चर्चको खोजीमा निस्किनुहुन्छ भने मलाई लाग्छ तपाईँले यस्तो चर्च यस पृथ्वीमा कहिले पनि फेला पार्नुहुने छैन. यदि फेला पार्नुभयो भने मलाई पनि भन्नुहोला, म पनि तपाईँसँगै आउँछु। फेरि हामीले एकअर्कालाई चोट पुर्याउँछौँ भनेर परमेश्वरलाई थाहा छ, हामी एकअर्कालाई हर्ट गर्छौँ भनेर परमेश्वरलाई थाहा छ, त्यसकारण त परमेश्वरले हामीलाई एकअर्कालाई क्षमा गर्न सहनलाई भन्नुभएको छ। हामीले एकअर्कालाई सहनुपर्छ, हामीले एकअर्कालाई क्षमा गर्नैपर्छ। त्यसले मलाई यस्तो गरेको छ, मैले त्यसलाई किन क्षमा दिने? किनकि परमेश्वरले तपाईँलाई क्षमा दिनुभएको छ, परमेश्वरले हामीलाई क्षमा गर्नुभएको छ। तपाईँ भन्नुहोला, ए परमेश्वरले क्षमा दिइहाल्नुहुन्छ नि, उहाँको हृदय ठुलो छ, उहाँ परमेश्वर हुनुहुन्छ, उहाँ जे गर्न चाहनुहुन्छ त्यो गर्नुहुन्छ, उहाँ सक्नुहुन्छ, तर म मानिस हुँ। परमेश्वरले हामीलाई कसरी क्षमा गर्नुभयो तपाईँलाई थाहा छ? उहाँले स्वर्गीय त्यो कुर्सीमा बसेर क्षमाको घोषणा उहाँले गर्नुभएन, उहाँ मानिस बन्नुभयो, उहाँ एक मानिसको रूपमा यस पृथ्वीमा आउनुभयो, तपाईँहरू म जिउन नसकेको त्यो जीवन, त्यो सिद्ध जीवन उहाँले जिउनुभयो, र हाम्रो सबै पापहरूको खातिर तपाईँ र म मर्नुपर्ने मृत्यु उहाँले मरिदिनुभयो, हाम्रो दोष सबै आफूमाथि लिनुभयो, र परमेश्वरको सबै क्रोध सहनुभयो, एक अपराधीको रूपमा उहाँ क्रुसमा टाँगिनुभयो, पिटिनुभयो, पिताद्वारा त्यागिनुभयो, मारिनुभयो, अनि ख्रिस्टले क्रुसमा त्यो गर्नुभएको कामको आधारमा परमेश्वर तपाईँले मलाई क्षमा गर्नुभयो। त्यत्तिकै होइन, ख्रिस्टले हाम्रो पापको क्षमा कमाइदिनुभयो, ख्रिस्टले ख्रिस्टको मृत्युले हाम्रो लागि पापको क्षमा खरिद गरिदिएको कारणले गर्दाखेरि परमेश्वरले हामीलाई क्षमा गर्नुभएको। तर ख्रिस्ट मरेको मरेको हुनु भएन, उहाँ तिन दिनपछि फेरि जीवित भई उठ्नुभयो र स्वर्गमा चढिजानुभयो। सुप्रियहरू, हामीसँग क्षमा नगर्ने कुनै बहाना छैन, क्रुसले तपाईँलाई क्षमा नगर्ने कुनै पनि बहाना बाँकी राखिदिएको छैन, क्रुसले तपाईँले अरूलाई क्षमा गर्नुपर्ने हरेक कारण प्रदान गरेको छ। यदि तपाईँहरूलाई क्षमा गर्न सक्नुहुन्न भने तपाईँले क्रुसतर्फ फर्केर हेर्न आवश्यक छ, क्रुसतर्फ फर्केर हेर्न आवश्यक छ। वा तपाईँले मत्ती 18 अध्यायको 21 35 पाइने यसुले भन्नुभएको त्यो क्षमा नगर्ने निर्दय नोकरको दृष्टान्त फेरि याद गर्न आवश्यक छ। तपाईँलाई थाहा छ यसुले के भन्नुभएको थियो? यसुले भन्नुभयो मत्ती 18:21-35 यसै कारण स्वर्गको राज्य एउटा राजासँग तुलना गर्न सकिन्छ जसले आफ्ना नोकरहरूसँग हिसाब लिने इच्छा गरे। जब तिनले हिसाब लिन लागे 10,000 सुन सिक्का ऋण लिने एकजना तिनी कहाँ ल्याइयो, तर त्यस मानिसले तिर्न नसक्दा त्यसका मालिकले त्यसलाई र त्यसका पत्नी र छोराछोरी र त्यसका सबै थोक बेची ऋण चुकाउने हुकुम दिए। तब त्यस नोकरले घुँडा टेकी तिनका पाउमा परेर भन्न लाग्यो, मालिक म माथि धैर्य गर्नुहोस्, म तपाईँको सबै ऋण चुकाउनेछु। तर त्यस नोकरका मालिकले टिछ्याएर दया देखाएर त्यसलाई छोडिदिए र त्यसको ऋण माफी गरिदिए। तर त्यस नोकरले निस्केर जाँदा आफ्नो सङ्गी नोकरहरूमध्ये एकजनालाई भेट्यो जो त्यसको 100 चाँदीका सिक्काको ऋणी थियो। उसलाई घोक्रोमा पक्रेर त्यसले भन्यो, तेरो ऋण तिरिहाल। तर त्यसको सङ्गी नोकरले घोप्टो परेर त्यसलाई बिन्ती गर्यो, म माथि धैर्य गर, म तिमीलाई सबै तिरिदिनेछु। तर त्यो मानेन र गएर ऋण नतिरिन्जेलसम्म उसलाई झ्यालखानामा हालिदियो। त्यसका सँगै नोकरहरूले यी सब देखे र तिनीहरू अति दुखित भए। तिनीहरूले गएर यी सब घटना आफ्ना मालिकलाई बताइदिए। तब मालिकले त्यस नोकरलाई आफू कहाँ बोलाएर भने, यी दुष्ट नोकर, मैले तैँले मसँग बिन्ती गरिस् र मैले तँलाई तेरो ऋण माफी गरिदिएँ, मैले तँमाथि दया गरेँ चाहिँ तैँले पनि तेरो सँगै नोकरमाथि दया गर्नुपर्ने थिएन। तब त्यसका मालिकले क्रोध भएर त्यसलाई सबै ऋण नतिरुन्जेल दण्ड दिनेहरूका हातमा सुम्पिदिए। तिमीहरूले आफ्नो भाइलाई आफ्नो हृदयदेखि क्षमा गरेनौ भने स्वर्गमा हुनुहुने मेरा पिताले पनि तिमीहरूसँग त्यस्तै गर्नुहुनेछ। तपाईँ के लाग्छ? परमेश्वरले हाम्रा सबै पापहरू, उहाँ विरुद्ध गरिएका हाम्रा सबै विद्रोहहरू क्षमा गर्नुभएको छ, सबै विगतको, वर्तमानको, भविष्यको। त्यसकारण हामीले पनि हाम्रो विरुद्धमा अपराध गर्ने भाइलाई हामीले क्षमा गर्नुपर्ने हुन्छ। प्रिय मित्रहरू, यदि तपाईँ आज बिहान ख्रिस्टको चेला हुनुहुन्न भने, ख्रिस्टको अनुयायी हुनुहुन्न भने, तपाईँको लागि पनि एकदमै गुड न्युज छ, खुसीको खबर छ। ख्रिस्टले तपाईँलाई, हामीलाई जस्तै पापको क्षमा सित्तैमा दिनुहुन्छ। यदि तपाईँले आफ्नो पाप स्वीकार गर्नुभयो र येशुख्रिस्टमा विश्वास गर्नुभयो भने प्रियहरू, तपाईँ ख्रिस्टमा हुनुहुन्न भने, यदि प्रिय मित्र तपाईँ ख्रिस्टमा हुनुहुन्न भने, यदि तपाईँले परमेश्वरबाट क्षमा पाउनुभएको छ भने तपाईँको साथीले तपाईँले क्षमा गरेर पुग्दैन, तपाईँको अभिभावकले आमा बुवाले तपाईँलाई क्षमा गरेर मात्र हुँदैन, मानिसहरूले तपाईँलाई क्षमा गरेर मात्र पुग्दैन, तपाईँले आफैले आफैलाई क्षमा गरेर पनि पुग्दैन। त्यसले भन्छ आई फर्गिभ माइसेल्फ, द्याट्स वाट अल यु म्याटर्स, होइन म आफैले आफूलाई क्षमा गर्छु त्यो भए पुगेको होइन, केही हुनेवाला छैन। जबसम्म सृष्टिकर्ता परमेश्वरले, जसको विरुद्ध तपाईँले पाप गर्नुभएको छ, तपाईँलाई क्षमा गर्नुहुन्न, तबसम्म तपाईँ परमेश्वरको क्रोध मुनि नै रहनुहुनेछ। त्यस कारण प्रेरमा तपाईँलाई आग्रह गर्दछु, तपाईँ ख्रिस्टमा हुनुहुन्न भने, अहिलेसम्म तपाईँले पापको क्षमा महसुस गर्नुभएको छैन भने, म तपाईँलाई विन्ती गर्छु कि आफ्नो पापहरू स्वीकार गर्दै येशू ख्रिस्टमा आउनुहोस्, येशू ख्रिस्टमा भरोसा गर्नुहोस् र सित्तैमा क्षमा पाउनुहोस्, सित्तैमा बिना पैसा क्षमा पाउनुहोस्। तर तपाईँ चाहनुहुन्न भने तपाईँ परमेश्वरको क्रोधको निम्ति तयार हुनुपर्ने हुन्छ, अनि परमेश्वर क्रोधमा पर्नु सबभन्दा डरलाग्दो कुरा हो। अन्तिममा प्रेम, प्रेम पचौध, यी सबैभन्दा बढी बरु प्रेम धारण गर, जसले सबै थोकलाई सम्पूर्ण एकतामा एकसाथ बाँध्छ। यी सबै थोकले केलाई जनाउँछ? यसले पावलले पहिले भनेका कुराहरूलाई जनाउँदछ। एकअर्कालाई नराट, भेदभाव नगर, अथवा इमान्दारी हो, क्षमा गर आदि। अब पावल भन्छन् सबैभन्दा बढी, यो सबैभन्दा बढी माथि भनिसकेको कुराहरू सबैभन्दा बढी के गर? प्रेम धारण गर। किन? किन सबैभन्दा बढी प्रेम धारण गर्ने? पावल भन्छन् प्रेमले सम्पूर्ण थोकलाई, सबै थोकलाई सम्पूर्ण एकतामा एकसाथ बाँध्दछ। यसको अर्थ यदि तपाईँले प्रेम धारण गर्नुभयो भने त्यसपछि सबै कुरा गर्न सजिलो हुनेछ, सबै कुरा कम्तीमा पनि गर्न सजिलो हुनेछ। यदि तपाईँसँग प्रेम छ भने तपाईँले झुट बोल्नुहुने छैन, किनकि प्रेमले सत्य बोल्छ। यदि तपाईँसँग प्रेम छ भने तपाईँ अरूलाई भेदभाव गर्नुहुन्न। यदि तपाईँसँग प्रेम छ भने तपाईँ करुणामय हुनुहुन्छ, तपाईँ दयालु हुनुहुन्छ, तपाईँ दिन नम्र र अरूप्रति तपाईँ धैर्यवान बन्नुहुनेछ। तपाईँ रिसाउनुहुने छैन, तपाईँ चिडिनुहुने छैन, तपाईँ कठोर हृदयको बन्नुहुने छैन। यदि तपाईँसँग प्रेम छ भने तपाईँले सबै कुरा सहनुहुनेछ, तपाईँले सबै पापहरू क्षमा गर्नुहुनेछ, तपाईँले गलतको हिसाब राख्नुहुने छैन, तपाईँ गलत कामको हिसाब राख्नुहुने छैन। फेरि कतै तपाईँ गलत कामको हिसाब त राख्नुहुन्न, गलत कामको हिसाब, त्यसले मलाई मेरो विरुद्धमा गलत गरेको, त्यसले मलाई हर्ट गरेको, 404 भइसक्यो, 404 चोटि भइसक्यो। जब तपाईँसँगै यात्रा गर्नुहुन्छ, जब तपाईँसँगै खानुहुन्छ, जब तपाईँसँगै काम गर्नुहुन्छ, कि तपाईँ एकअर्कासँग घनघन गर्नुहुन्छ, रिसाउनुहुन्छ, उसले तपाईँले कतिपटक गलत गर्यो, कि तपाईँ त्यसको हिसाब राख्नुहुन्छ, यो पटकसम्म त 5 चोटि भइसक्यो त्यसले मलाई यस्तो गरेको भन्नुहुन्छ, कि तपाईँ क्षमा गर्नुहुन्छ जसरी ख्रिस्टले तपाईँलाई क्षमा गर्नुभएको छ, कि परमेश्वरले हाम्रो पापको कुनै हिसाब उहाँले राख्नुहुन्न? तपाईँलाई थाहा छ उहाँले हाम्रो पाप, सम्पूर्ण पाप समुद्रको गहिराईमा उहाँले फ्यालिदिइसक्नु भएको छ। सो प्रेम, सबैभन्दा बढी प्रेम धारण गर, किनकि प्रेम बिना यी सबै कुरा गर्न असम्भव छ। गरिएला केही हदसम्म, प्रेम बिना यसो समानताको लागि प्रयास गरिएला, इमान्दारी हुन खोजिएला, प्रेम बिना पनि क्षमा दिन खोजेला मानिसलाई, तर प्रेम बिना गरेका यी सबै कुराले परमेश्वरलाई प्रसन्न पार्दैन। किन? किनभने परमेश्वर चाहनुहुन्छ कि हाम्रो आज्ञाकारिता प्रेमद्वारा अभिप्रेत हुनुपर्छ, प्रेमद्वारा अभिप्रेत नभएको आज्ञाकारिता अरू कुनै कुराद्वारा अभिप्रेत भएको हुन्छ। अनि त्यो कुरा कि तपाईँको आफ्नै व्यक्तिगत सुरक्षा हुनसक्छ, आफ्नो व्यक्तिगत खुसी हुनसक्छ, अरू नै केही हुनसक्छ। प्रेम बाहेक अरू कुनै कुराले प्रेरित गरेको आज्ञाकारिता पुरानो पापमय स्वभावको कार्य हो। म किन अतिथि सत्कार गर्छु, म किन बाइकमा अरूलाई लिफ्ट दिन्छु, म किन अरूलाई हस्पिटल पुर्याउँछु, म किन अरूलाई सहायता गर्छु, किनकि म प्रेम गर्छु, किनकि म प्रेम गर्छु, जसरी ख्रिस्टले मलाई प्रेम गर्नुभयो त्यस कारण म प्रेम गर्छु। सो प्रियहरू, के तपाईँ अरू ख्रिस्टलाई प्रेम गर्नुहुन्छ? के तपाईँ साँच्चै अरूको ख्याल राख्नुहुन्छ? के तपाईँ साँच्चै अरूको सेवा गर्ने मौका खोज्नुहुन्छ हृदयबाट नै? के तपाईँ निस्वार्थ भावनाले केही फाइदा हुन्छ कि होइन, केही केही मिल्छ कि भन्ने त्यो त्यो आशा नराखिकन निस्वार्थ भावनाले के तपाईँ अरू विश्वासीको भलाइको लागि आफ्नो समय, आफ्नो पैसा, आफ्नो शक्ति खर्च गर्दै हुनुहुन्छ? के तपाईँको प्रेम बलिदानपूर्ण छ? के तपाईँको प्रेम निस्वार्थ छ? यो यो हप्ताभरि तपाईँको प्रेम कस्तो देखिन्छ अरू विश्वासीहरूप्रतिको? तपाईँको प्रेम शनिबार बिहान, सेवा अघि, सेवाभरि, सेवा पछि कस्तो देखिन्छ? यो हप्ताभरि तपाईँको प्रेम कस्तो देखिन्छ? प्रिय चर्चलाई कुन कुराले चिनाउँछ? प्रेमले होइन र, जातले होइन, धर्मले होइन, संस्कृतिले होइन, तर प्रेमले चिनाउँछ। प्रेमले ख्रिस्टियनहरूलाई चिनाउँछ, एकअर्काप्रतिको प्रेमले हामी ख्रिस्टका चेलाहरू भनेर संसारले चिन्छ। सुप्रियहरू, सबैभन्दा बढी प्रेम धारण गर्नुहोस्। के तपाईँले प्रेम धारण गर्नुभएको छ? मैले तपाईँलाई सुरुमा बताएको दुई कुकुरको कुरा सम्झिनुहोस्। दुईवटा कुकुरहरू, एउटा कुकुर नयाँ विश्वासी, एउटा एकजना नयाँ विश्वासीभित्र दुईवटा कुकुरहरू थिए जसले एक आपसमा जहिले लडाइँ गरिरहेको थियो, असल कुकुर र खराब कुकुर। फेरि वास्तविकता यो कि ख्रिस्टमा तपाईँ जतिसुकै पुरानो भए तापनि, तपाईँ जतिसुकै पाको ख्रिस्टियन भए तापनि, तपाईँ जोसुकै भए तापनि, ख्रिस्ट फर्किन नआउन्जेलसम्म तपाईँभित्रका दुई कुकुरहरूको लडाइँ जारी रहनेछ, दुई स्वभावहरूको लडाइँ जारी रहनेछ। मित्र, हामीले यो याद राख्नुपर्छ कि यो लडाइँमा हामी एक्लो छैनौँ, यो लडाइँमा हामी एक्लो छैनौँ। तपाईँले के ख्याल गर्नुभयो कि पावलले हामीलाई यहाँ के गर्नुपर्छ भनेर निर्देशन दिनु अघि परमेश्वरले पहिले के गरिसक्नु भएको छ कुराहरूमा सधैँ जोड दिएका छन्। पद नौमा पावलले झुट नबोल्ने आज्ञा दिएका छन् किनकि परमेश्वरले हामीलाई नयाँ सृष्टि बनाउनु भएको छ भने पावल भन्छन्। र पद एघारमा उनले भेदभाव नगर्ने आज्ञा दिएका छन्, तर यो काम पावलले ख्रिस्ट सबै विश्वासी बास गर्नुहुन्छ भन्ने कुरा सम्झाउँदै भनेका छन्। त्यसपछि पद यहाँनिर बाह्रमा पावलले हामीलाई करुणा, यो दया, दीनता, नम्रता, धैर्य धारण गर भन्छन्। तर त्यसको आधार हामीलाई परमेश्वर चुन्नुभएको छ, अलग पार्नुभएको छ, प्रेम गर्नुभएको छ भन्ने कुरामा जोड दिन्छन्। चर्च नयाँ इसरायल जसमा र जसद्वारा परमेश्वर काम गरिराख्नु भएको छ। प्रिय परमेश्वर जसले हामीमा नयाँ काम सुरु गर्नुभएको छ, उहाँले यसलाई पुरा गर्नुहुनेछ। सो आजको वचनले हामीलाई, हाम्रो जीवनलाई जाँच गर्ने बनाओस्, मेरो आशय यही, हाम्रो जीवनलाई नियाल्ने बनाएको होस्। साथै आजको वचनले हाम्रो जीवनमा यो परिवर्तनको काम, आफ्नो स्वभावमा हामीलाई नयाँ बनाइराख्नु भएको परमेश्वरको काममा भरोसा गर्ने पनि बनाएको होस्। सुप्रियहरू, परमेश्वरले आफ्नो काम गरिराख्नु भएको छ, तपाईँलाई नयाँ बनाइराख्नु भएको छ, संसारभन्दा अलग, हरेक दिन अलग, भिन्न बनाइराख्नु भएको छ। परमेश्वरको काम तपाईँको पनि काम छ, तपाईँ संसारभन्दा अलग भिन्न भएर जिउनुपर्छ, किनकि तपाईँ र म परमेश्वरका चुनिएका मानिसहरू, परमेश्वर पवित्र जनहरू हौ, हामी परमेश्वरद्वारा प्रेम गरेका मानिसहरू अनि हाम्रो भिन्नता, हाम्रो अलगपना स्थानीय चर्चसँगको सम्बन्धमा देखिनुपर्छ। सुप्रिय, तपाईँ र तपाईँको स्थानीय चर्च बिचको सम्बन्ध कस्तो छ? विचार गर्नुहोस्। आउनुहोस् हामी प्रार्थना गरौँ।